الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. حضور نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو شخص مجھ پر دن میں 50 مرتبہ درود پاک پڑھے، کل بروز قیامت میں اس کے ساتھ مصافحہ کروں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، ہم آج پھر اپنے سلسلے درس بخاری شریف میں آپ کو خوش آمدید کہتے ہیں. آپ اس سلسلے میں سماعت فرماتے ہیں صحیح بخاری شریف سے احادیث مبارکہ اور ان کا ترجمہ. اس کے ساتھ ساتھ معتمد شروحات کی روشنی میں آپ یہ بھی جان پاتے ہیں کہ حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی اپنے اس فرمان سے کیا مراد پیش نظر رہی. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، اس سلسلے میں کتاب الوحی، پھر اس کے بعد کتاب الایمان اور کتاب العلم سے درس جاری ہے. گزشتہ سلسلے میں کتاب العلم کے جس باب کے یا عنوان پر گفتگو کی گئی تھی، اس میں عام تعلیم کا ذکر تھا. نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم جو اپنے اصحاب رضوان اللہ علیہ مجمعین کو تعلیم دیا کرتے تھے، آپ کے جو انداز تھے ان میں سے ایک انداز کا ذکر کیا گیا کہ کبھی کبھار ایسا بھی ہوتا کہ نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم اپنی بات کو 3 مرتبہ دہرا دیا کرتے تھے تاکہ سامعین کو صحیح طریقے سے بات سمجھ آ جائے. آج کے سلسلے میں بھی ہم علم کے متعلق ہی گفتگو کریں گے، لیکن یہ ایک خاص موضوع ہے اور اس میں خاص تعلیم کا ذکر ہے، اور وہ تعلیم یہ ہے کہ کوئی شخص اپنی باندی یا اپنی بیوی کو تعلیم دیتا ہے. باپ کا عنوان جو امام بخاری رحمت اللہ تعالی علیہ نے باندھا ہے، عنوان یہ ہے، باب تعلیم الرجل امته و اہلہ، کسی شخص کا اپنی باندی اور اپنی اہلیہ کو تعلیم دینا، علم سکھانا. اس باب کے تحت امام بخاری رحمت اللہ تعالی علیہ جو حدیث مبارک لے کر آئے ہیں، حدیث کا نمبر ہے 97. آپ فرماتے ہیں کہ ہمیں محمد جو کہ ابن سلام ہیں، انہوں نے خبر دی کہ محاربی نے ہمیں حدیث بیان کی. انہوں نے کہا کہ سالم بن حیان نے ہمیں حدیث بیان کی. وہ کہتے ہیں کہ عامر شعبی نے کہا، مجھے ابو بردہ رضی اللہ تعالی عنہ نے حدیث بیان کی اپنے والد کے طریق سے. وہ کہتے ہیں کہ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے یہ بات ارشاد فرمائی. کیا ارشاد فرمایا؟ حضور فرماتے ہیں، ثلاثۃ لہم اجران، کہ 3 طرح کے لوگ ایسے ہیں کہ جن کے لیے 2 اجر ہوتے ہیں. ان میں سے پہلا شخص، رجل من اہل الکتاب آمن بنبیہ و آمن بمحمد صلی اللہ تعالی علیہ وآلہ وسلم، ان میں سے پہلا وہ شخص جو اہل کتاب میں سے ہو، وہ اپنے نبی پر بھی ایمان لایا، اور جب نبی کریم صلی اللہ علیہ وسلم کی بعثت مبارکہ ہو گئی تو حضور نبی کریم صلی اللہ علیہ وسلم پر بھی وہ ایمان لے آیا. دوسرا شخص فرمایا، والعبد المملوک، اذا ادى حق الله وحق موالیه، دوسرا وہ غلام ہے کہ وہ اپنے آقا کا بھی حق ادا کرتا ہے اور اللہ تبارک و تعالی کا بھی حق ادا کرتا ہے۔ ورجل كانت عنده امۃ فادبها فاحسن تاديبها وعلمها فاحسن تعليمها ثم اعتقها فتزوجها فله اجران۔ پھر اس کے بعد تیسرا، آپ فرماتے ہیں کہ وہ شخص ہے جس کے پاس کوئی ایک کنیز ہو، کوئی ایک باندی، اس نے اس کو ادب سکھایا تو بہترین ادب سکھایا، فحسن تادیبہ، اور پھر اس کو تعلیم دی تو تعلیم بھی اچھی دی، پھر اس کو آزاد کر دیا، آزاد کرنے کے بعد اس سے نکاح کر لیا، تو فرمایا اس شخص کے لیے بھی فلہ اجران، دو اجر ہیں۔ پھر اس کے بعد عامر شعبی رضی اللہ تعالی عنہ نے کہا اعطیناکہا بغیر شیئن قد کان یرکب فیما دونہا الی المدینہ، کہتے ہیں کہ ہم نے تم کو یہ جو حدیث سنائی ہے یہ تو بغیر معاوضہ کے ہی ہم نے تمہیں سنا دی ہے، بے شک اس سے کم عبارت والی حدیث مبارکہ ہوتی تو اسے سننے کے لیے مدینہ منورہ کا سفر کیا جاتا تھا۔ مدینہ چینل کے ناظرین، عنوان میں امام بخاری رحمت اللہ تعالی علیہ نے دو چیزوں کا ذکر کیا، یا یوں کہہ لیں کہ دو زوات کا ذکر کیا، ایک باندی اور ایک بیوی، کہ کسی بھی شخص کا اپنی باندی اور بیوی کو تعلیم دینا، جبکہ جب حدیث مبارکہ پڑھی گئی ہے تو اس میں تو صرف باندی کا ذکر ہے، بیوی کا ذکر تو آیا ہی نہیں۔ اس کے بارے میں شارحین حدیث یہ فرماتے ہیں کہ حدیث مبارک کی عنوان کے ساتھ جو مطابقت ہے وہ صرف اس بات کے اندر ہے کہ اپنی کنیز یعنی اپنی باندی کو تعلیم دینا، کیونکہ بیوی کا تو حدیث مبارک میں ذکر ہی نہیں ہے۔ البتہ قیاس کا تقاضا یہ ہے کہ جب باندی کو تعلیم دینا جائز ہے تو بیوی جو کہ ایک آزاد عورت ہوتی ہے اس کو مسائل دینیہ کی تعلیم دینا تو بدرجہ اولا جائز ہے، تو اس اعتبار سے یہ عنوان باب اور حدیث مبارک کی مطابقت درست ہو جاتی ہے۔ ہمارے نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم پر ایمان لانے کی وجہ سے اہل کتاب کو دگنا اجر ملے گا۔ اس حدیث مبارک میں مذکور ہے وہ شخص کے جو اپنے نبی پر بھی ایمان لایا اور نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم پر بھی ایمان لے آیا، اس کے لیے دو اجر ہیں۔ علامہ بدر الدین عینی حنفی رحمت اللہ تعالی علیہ اس حدیث مبارک کی شرح میں اس کے مصداق کو بیان کرتے ہوئے لکھتے ہیں کہ اس سے مراد وہ اہل کتاب ہیں کہ جو اپنے نبی علیہ الصلوۃ والسلام جو وہ دین لے کر آئے تھے اس دین کو انہوں نے قبول کر لیا بغیر کسی تبدیلی کے اور بغیر کسی تحریف کے، یہاں تک کہ ہمارے نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی پھر اس دنیا میں جلوہ گری ہو گئی، حضور تشریف لے آئے تو انہوں نے پھر نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم پر بھی ایمان کو قبول کر لیا، تو بس ان کے لیے کیا ہے، دو اجر ہیں۔ اور جن لوگوں نے اپنے نبی علیہ الصلوۃ والسلام کے دین کو تبدیل کر دیا، اس میں کوئی کسی قسم کی تحریف کر دی، ان کے لیے اپنے دین کا کوئی اجر باقی نہیں رہا، ان کو صرف اور صرف حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم پر ایمان لانے کا اجر ملے گا۔ بعض علماء نے یہاں پر یہ بھی کہا کہ یہ بھی تو ہو سکتا ہے کہ یہاں پر مراد عموم ہو، کیونکہ یہ بعید نہیں ہے کہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم پر ایمان لانا ہی دو اجر ملنے کا سبب ہو، ایک مرتبہ ان کے ان نیک اعمال پر جو انہوں نے اس نبی کریم علیہ الصلوۃ والسلام کے دین میں کیے، خواہ وہ تبدیل و تحریف کرنے والے ہی کیوں نہ ہوں، کیونکہ روایات میں آیا ہے کہ کفار کے नेक आमाल इस्लाम लाने के बाद मकबूल होते हैं। तो जो नेक आमाल उस वक्त किए थे वो भी मकबूल। और एक मरतबा हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम पर ईमान लाने के बाद भी उनको एक अजर मिल जाएगा। तो पहले के जो नेक आमाल किए एक अजर उनका, और दूसरा अजर जो नबी करीम सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम पर ईमान को कबूल किया तो ईमान लाने के बाद जो नेक आमाल किए उस पर भी अजर मिलेगा। अहले किताब में से जो अब ईमान लाएगा, यानी उस वक्त ईमान नहीं लाया या बाद में लाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जाहरी पर्दा फरमाने के बाद, या कोई आज ईमान लेकर आता है, तो क्या उसके लिए भी दो अजर हैं या एक अजर है? शारीन हदीस इस हदीस मुबारका के तहत इस सवाल का जवाब देते हुए इरशाद फरमाते हैं कि अहले किताब में से जो अब ईमान लाएगा उसको दो अजर नहीं मिलेंगे। ये हुक्म यानी दो अजर मिलने का जो हुक्म है ये उस अहले किताब के साथ खास है जो आपकी बेअसत के वक्त आप नबी करीम सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम पर ईमान लाया। ये उसी पर सादिक आएगा कि वो अपने नबी पर भी ईमान लाया, और जब हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मबऊस हुए तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम पर भी ईमान ले आया। और हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के बाद तो नबूवत का जो सिलसिला है वो मुनक़ते हो चुका, क्योंकि हजूर आखिरी नबी बनकर इस दुनिया में जलवगर हो चुके और आपके बाद कोई नबी अब इस दुनिया में नहीं आएगा। अब सिर्फ आप ही की नबूवत का सिलसिला रहेगा, और आपकी बेअसत के बाद अहले किताब के लिए हमारे नबी सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम के सिवा और कोई नबी नहीं है, क्योंकि आपकी बेअसत से हजरत ईसा अला नबीना व अलैहि सलातो व सलाम की जो दावत थी, जो आपने अपने जमाने मुबारक में दावत पेश की, वो दावत अब मुनक़ते हो चुकी। इसलिए आपकी बेअसत के बाद जो आप पर ईमान ले आया वो सिर्फ और सिर्फ एक अजर का मुस्तहिक होगा, यानी आज जो ईमान को कबूल करता है उसे एक अजर मिलेगा, और जो दो अजर का सिलसिला है ये उसके लिए है, या जो दो अजर का वादा है ये उसके लिए है कि जिसने अपने नबी जब तशरीफ फरमा थे उन पर भी ईमान को कबूल किया, और फिर जब हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बेअसत मुबारका हुई तो आप पर भी उसने ईमान को कबूल कर लिया। और दूसरा शख्स जिसके बारे में कहा गया कि वो गुलाम के जो अपने आका की भी खिदमत करे और अल्लाह तबारक व ताला की भी इबादत करता है, उसके लिए भी दो अजर हैं। एक अजर अपने आका की खिदमत का है और दूसरा अजर उसे अल्लाह तबारक व ताला के अहकाम पर अमल करने का भी दिया जाता है। और तीसरा वो शख्स है कि जो अपनी बादी को तालीम देता है, अपनी कनीज को तालीम सिखाता है, उसे अदब सिखाता है और अच्छा अदब सिखाता है, तालीम देता है तो अच्छी तालीम देता है, फिर उसे आजाद करके उसके साथ निकाह कर लेता है, तो कयामत तक इस हुक्म का जो तकाजा है वो पूरा होता रहेगा और दो अजर का जो वादा किया गया है वो उसे मिलेगा। मदनी चैनल के नाजरीन, इन तीन किस्म के लोगों को दुगना अजर अता किए जाने का महमल क्या है, आइए वो भी समाप्त फरमाएं। उलमा इस हवाले से ये इरशाद फरमाते हैं कि इन तीन किस्म के लोगों को दोहरे और दुगने अजर अता किए जाने का महमल ये है कि जिस इबादत का अजर हमें 10 गुना अता किया जाएगा तो इनको 20 गुना मिलेगा, जो हमें 40 गुना मिलेगा तो इनको 80 गुना मिलेगा, जो हमें 70 गुना मिलेगा तो इनको 140 गुना मिलेगा, जो हमें 700 गुना मिलेगा तो ये इनको 1400 गुना अल्लाह तबारक व ताला की तरफ से अता किया जाएगा, और इसी पर कयास करते हुए मजीद अदद को बढ़ाया जा सकता है। मदनी चैनल के नाजरीन, इन तीनों अशखास को दुगना अजर जो मिलता है इसकी खसूसियत क्या है, ये वजह क्या है? इन तीन लोगों को दुगना अजर इसलिए अता किया जाएगा कि इनको मुशक्कत इस दुनिया में ज्यादा दी गई। वो कैसे कि जो अहले किताब पहले अपने नबी पर ईमान लाएगा, फिर हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम मबूस हुए तो आप पर वो ईमान लाएगा, उस शख्स को उन दूसरे अहले किताब का सख्त मुखालफत का सामना करना पड़ेगा जो हजू नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम पर ईमान नहीं लाए। तो जब मुखालफत का सामना करना पड़ेगा, रिश्तेदारियाँ होती हैं, यारियाँ दोस्तियाँ होती हैं, ताल्लुकात होते हैं, दीगर तमाम मामलात होते हैं, उन सब को छोड़कर इसने हक की इत्तिबा की है और अल्लाह तबारक व ताला के हुक्म पर अमल करते हुए नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम के दीन को कबूल किया है, तो सख्त मुखालफत का सामना हुआ, क्योंकि मुशक्क़त ज़्यादा हुई इसलिए इसके लिए दो अजर का वादा है। और जो ग़ुलाम अपने मालिक की भी इताअत करे और अल्लाह तबारक व ताला की भी इबादत करे, इबादत भी करेगा और अपने आका व मौला की इताअत भी करेगा, तो इसको दुगनी मुशक्क़त इख्तियार करना बिल्कुल वाज़े तौर पर नज़र आता है, तो दुगनी मुशक्क़त की वजह से इसके लिए अजर भी दुगना है। इसी तरह जो अपनी बांदी को तालीम दे, उसकी तरबियत करे, फिर उसको आज़ाद करके उसके साथ निकाह कर ले, तो इसकी मुशक्क़त इस तरह है कि जब ये औरत इसकी बीवी बन गई तो वो काम इससे नहीं ले सकता कि जो एक बांदी से लिए जा सकते थे, अब इसको भी मुशक्क़त का सामना होगा, तो इसके लिए भी फरमाया कि दो अजर होंगे। मदनी चैनल के नाज़रीन, इस हदीस को बयान करने वाले हजरत आमर शाबी रजी अल्लाह ताला अन्हु ये किबार ताबईन में शुमार होते हैं। इन्होंने जब इस हदीस मुबारक को सुनाया तो कहने लगे कि हमने तो तुम्हें बगैर मुआवजे के ये हदीस सुनाई है, जबकि जब हमारा जमाना था तो हम इससे कम इबारत की हदीस को सुनने के लिए मदीना मुनवरा का सफर किया करते थे। इन्होंने ये क्यों कहा? असल में इल्म का जो मरकज है, चूंकि वो मदीना मुनव्वरा है जहां खुलफाए राशिदीन और फुकहाए सहाबा रिदवानुल्लाह अलैहिम अजमाईन मौजूद थे, इसलिए ये कहना ये चाहते हैं कि हम इससे भी कम मसले के मुतालिक मालूमात हासिल करने के लिए पहले मदीना मुनव्वरा का सफर करके जाया करते थे और हमने तुम्हें हदीस बगैर किसी मुशक्कत के, बगैर किसी सफर के खुद ब खुद सुना दी है और तुम्हें यह मसला मालूम हो गया। तो मदनी चैनल के नाज़रीन, बैठे बिठाए घर में ही मसला पता चल जाना, जैसे मदनी चैनल के तवस्सुस से हमें बहुत सारे मसाइल सीखने को मिल जाते हैं, तो हमें चाहिए कि जो मसला हमें मालूम हो गया है तो हम उस पर अमल करके अपनी इबादत को दुरुस्त तरीके से अदा करें। मदनी चैनल के नाज़रीन, तारीख में ये बात साबित भी है कि हमारे सहाबाए किराम रिदवानुल्लाह अलैहिम अजमाईन ने इल्म को हासिल करने के लिए मुख्तलिफ असफार किए हैं, इन्होंने मुशक्क़तें बर्दाश्त की हैं, नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम से इल्म हासिल करते रहे, लेकिन फिर भी जहां इनको ये बात पहुंचती कि एक हदीस मुबारक है, अगरचे कि वो कम इबारत की ही क्यों ना हो, वो कोई और सहाबी किसी और मुल्क में बयान करते हैं, तो ये लंबा सफर करके वहां पहुंचा करते थे और हदीस मुबारक सुनकर फिर वापस अपने घर आ जाया करते थे। वहां इनकी हाजत कोई और नहीं होती थी, सिर्फ एक ही हाजत कि मैंने ये हदीस मुबारक शायद मैंने ना सुनी हो, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बयान की और मैं उस वक्त वहां पर मौजूद ना हो, और जिसने सुनी है मैं उससे समात कर लूं और फिर इसको आगे बयान करता चला जाऊं। तारीख में एक वाकया मौजूद है, हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु, आप मेजबान रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम भी हैं, हजूर नबी करीम सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम जब मक्का मुकर्रमा से हिजरत करके मदीना मुनव्वरा तशरीफ लाए थे तो हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु के घर में ठहरे थे। आपको हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बेशुमार सोहबतें मुयस्सर थी। आप अंदाजा कीजिए कि इन्होंने कितना इल्म हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से हासिल किया होगा, लेकिन फिर भी इल्म हासिल करने की तलब बाकी रहती थी। इनको इल्म हुआ कि उकबा बिन आमिर रदी अल्लाह ताला अन्हु वो मिस्र में रहते हैं और हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने कोई रिवायत सुनी है और ये उसको बयान करते हैं। आपने सफर किया مدینہ الرسول سے آپ مصر پہنچے، وہاں جب ان کو پتا چلا کہ میزبان رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم و رضی اللہ تعالیٰ عنہ حضرت ابو ایوب انصاری یہاں پر تشریف لائے ہیں، تو آپ کا شاندار استقبال کیا گیا اور آپ کو بٹھایا گیا، اور آپ یہ کہنے لگے کہ مجھے علم ہوا کہ آپ ایک حدیث مبارک نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے بیان کرتے ہیں، تو عقبہ بن عامر رضی اللہ تعالیٰ عنہ نے وہ حدیث مبارک سنائی، جیسے ہی حدیث سنی، روایت اس بات پر گواہ ہے، آپ تاریخ میں دیکھیں جملے موجود ہیں، آپ اٹھے اور اٹھ کر اپنی سواری پر سوار ہو گئے اور واپسی کا سفر شروع کر دیا۔ یعنی ایسا نہیں کہ وہاں اگر پہنچے ہیں کئی دن کا سفر کر کے تو دو چار دن، پانچ دن، دس دن کے لیے آرام کر لیں، نہیں، صرف ایک حدیث مبارک کے لیے سفر کیا، جب وہ حدیث مبارک سن لی تو پھر آپ نے واپسی کا سفر شروع کر دیا۔ اسی طرح حضرت کثیر بن قیس رضی اللہ تعالیٰ عنہ یہ بیان کرتے ہیں کہ میں حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ کی خدمت میں مسجد دمشق میں بیٹھا ہوا تھا کہ ایک شخص آ گیا، اس نے آ کر یہ کہا کہ ابو دردہ، مجھے علم ہوا ہے کہ آپ رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے ایک روایت بیان کرتے ہیں۔ یہ شخص بھی مدینہ الرسول سے چلے اور دمشق پہنچے ہیں، ایک لمبا سفر کیا ہے، اور حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ کی خدمت میں آئے صرف ایک حدیث مبارک سننے کے لیے۔ حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ کہنے لگے کہ ہاں، میں نے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے فلاں فلاں حدیث سنی ہے، حدیث کچھ طویل ہے، میں اسی پر اکتفا کرتا ہوں۔ پھر اس کے بعد ساتھ انہوں نے یہ کہا، ما جئت لحاجت، اے ابو دردہ، میری اس کے سوا یہاں کوئی اور حاجت نہیں ہے۔ مدینہ چینل کے ناظرین، ہمیں پتہ چلے کہ فلاں شہر میں کوئی کام ہے تو چار پانچ چھ سات کام ہم اکٹھے کر لیتے، کہتے جانا تو ہے ہی، چلو یہ کام بھی کر لیں گے، وہ بھی کر لیں گے، اور یہ بھی کر لیں گے، ان تمام کاموں کو ایک دن میں ہی نپٹا کر واپس آ جائیں گے۔ مدینہ تو رسول سے چلے ہیں اور پہنچے ہیں مسجد دمشق کے اندر، اور وہاں کام کیا ہے، ما جئت لحاجت، صرف ایک حدیث سننی ہے، اس کے علاوہ کوئی حاجت نہیں ہے۔ حضرت عامر شعبی رضی اللہ تعالیٰ کہنے لگے کہ ہم تو اس عبارت سے کم عبارت کی حدیث کو سننے کے لیے مدینہ منورہ کا سفر کیا کرتے تھے، اور تمہیں بغیر کسی معاوضے کے، بغیر کسی مشقت کے یہاں بیٹھے بٹھائے حدیث سننے کو مل گئی ہے۔ گویا بتانا یہ چاہتے ہیں کہ اب تمہیں علم تو آ گیا ہے، تم اپنے علم پر عمل بھی شروع کر دو۔ اس لیے مدنی چینل کے ناظرین، جو علم ہم حاصل کرتے رہتے ہیں، کوشش یہ کیا کریں کہ ساتھ ساتھ عمل بھی شروع کر دیں، کیونکہ علم عمل کو آواز دیتا ہے۔ علماء فرماتے ہیں کہ اگر عمل علم کی آواز پر لبیک کہتے ہوئے آ جاتا ہے تو علم بھی پختہ ہو جاتا ہے، مزید راسخ ہو جاتا ہے اور مضبوط ہو جاتا ہے، اور اگر عمل نے لبیک نہ کہا تو آہستہ آہستہ جو علم حاصل کیا تھا وہ بھی جانا شروع ہو جاتا ہے۔ اگر ایک ایک بات کو سن کر عمل شروع کریں گے تو پھر علم کا ایک ذخیرہ مدنی چینل کے توسط سے انشاءاللہ العزیز جمع ہو جائے گا، عمل کرتے رہیں گے، اللہ تبارک و تعالی راضی ہو جائے گا۔ اللہ رب العزت سے دعا کرتے ہیں اللہ تبارک و تعالی ہم سب کو اپنے اس علم پر عمل کی بھی توفیق عطا فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم۔
ایمان ہے